सबैलाई जय श्री छ र आज चाहिँ हामी उत्पत्ति 22 अध्यायमा फेरि पल्टाउने छौँ। उत्पत्ति अध्याय 22 प्रार्थना गरौँ। परमेश्वरको सामु झुकौँ हामी। परमेश्वर हाम्रो पिता, अनि हाम्रो हृदयहरू झुक्दछौँ, हाम्रो शिर, हाम्रो जीवन तपाईँको पावना राख्दछौँ। तपाईँ नै हाम्रो आशिष हुनुहुन्छ, तपाईँ नै हाम्रो इनाम हुनुहुन्छ, ढाल हुनुहुन्छ, बल हुनुहुन्छ, हाम्रो धार्मिकता हुन्छ, हाम्रो छुटकारा पनि हुन्छ, बुद्धि तपाईँ नै हुनुहुन्छ, अनि तपाईँसँगै महानता छ, सामर्थ्य छ, महिमा छ, विजय छ तपाईँसँगै, अनि तपाईँ प्रतापको परमेश्वर हुनुहुन्छ। तपाईँलाई दण्डवत गर्छौँ, तपाईँ मात्र योग्य हुनुहुन्छ। अनि प्रभु हामी तपाईँको सामु बसेर हामी तपाईँलाई हेर्न, तपाईँलाई बुझ्न, तपाईँको सुन्न, पछ्याउन, प्रेम गर्न हामीलाई सिकाउनुहोस्, हामीलाई प्रयोग गर्नुहोस्, साथै हाम्रो बिचमा भराइकहरूलाई पनि खिच्नुहोस्। हाम्रो देशको लागि प्रार्थना गर्छौँ, आउनेवाला सरकारको लागि प्रार्थना गर्छौँ। तपाईँ नै सर्वोच्च हुनुहुन्छ र तपाईँले नै एउटालाई हटाउनुहुन्छ र अर्कोलाई राख्नुहुन्छ, आफ्नो इच्छा पहुँचिन्। तपाईँले मानिसहरूको बिचमा शासन गर्नुहुन्छ, अनि हाम्रो भरोसा तपाईँमा राख्छौँ। अनि तपाईँले दिनुभएको सबै थोकको लागि हामी ऋणी छौँ। यही फेरिरहेको सास, हाम्रो मुटुको डुकडुक, हाम्रो रक्त संसार, हामी यो शरीरमा यहाँ आउन पाएका छौँ, सुन्न, हेर्न, बुझ्न पाएका छौँ, हामीलाई आत्मा प्राण दिनुभएको छ, हामीलाई मुक्ति जीवन दिनुभएको छ, विश्वास गर्नेहरूलाई हामीलाई स्वर्गमा घर दिनुभएको छ, अनि यो संसारमा काम दिनुभएको छ। सबैलाई धन्यवाद छ। अनि प्रभु तपाईँकै महिमा होस् सबै कुराबाट, तपाईँकै सहायतामा पुरा भरोसा गर्छौँ र तपाईँले नै आशिष दिनुहोस्। एक एक हृदयमा प्रार्थना गर्छौँ प्रभु येशूको नाममा, आमेन। हामी उत्पत्ति 22 अध्यायको हामी हिजो यो पहिलो भागबाट हेर्दै थियौँ, अनि हामी एकचोटि फेरि पढ्नेछौँ 1-3 पद। अनि यस्तो भयो, यी कुराहरूपछि परमेश्वरले अब्राहमलाई जाँच्नुभयो र उनलाई भन्नुभयो, हे अब्राहम। अनि उनले भने, हेर्नुहोस्, म यहाँ छु। अनि उहाँले भन्नुभयो, तिम्रो छोरा, तिम्रो एक मात्र छोरा इसाहकलाई ल्याऊ, जसलाई तिमी प्रेम गर्छौ, र मोरिया देशमा जाऊ। त्यहाँ ती पहाडहरूमध्ये एउटामा, जो म तिमीलाई बताउनेछु, उसलाई होम बलिको रूपमा चढाऊ। 3 पद, तब अब्राहम एका बिहानै उठे र आफ्नो गधामा काठी कसे, अनि उनले आफ्ना जवानहरूमध्ये 2 र आफ्नो छोरा इसाहकलाई आफ्नो साथमा लिए, अनि होम बलिका निम्ति दाउरा चिरे र उठे, अनि परमेश्वरले उनलाई बताउनु भएको ठाउँतिर हिँडे। अनि तपाईँले हेर्नुभयो, अनि अहिले पनि हेर्नुहोस्, यो 22:2 यो प्रेम भन्ने शब्द चाहिँ पहिलोपटक यहाँ बाइबलमा हामीले यहाँ भेट्छौँ। अनि हामीले हिजो भनेका थियौँ कसरी बाइबलमा चाहिँ महत्त्वपूर्ण शब्दहरू जब पहिलोपटक उल्लेख हुन्छ त्यसमा विशेष ध्यान पुर्याउनुपर्छ, किनभने परमेश्वरले पहिलोचोटि त्यो शब्दलाई परिचय दिनुहुँदाखेरि चाहिँ उहाँले त्यसको मानेलाई चाहिँ उहाँले खुलाउँदै हुनुहुन्छ, यसको आधारभूत माने चाहिँ यो सन्दर्भबाट आउँछ। अनि यहाँ देख्छौँ कि यहाँ प्रेम भन्दाखेरि चाहिँ सबभन्दा पहिलोचोटि उल्लेख हुँदा चाहिँ एउटा बुवाको आफ्नो छोराप्रतिको प्रेमको बारेमा चाहिँ छ। अनि त्यसैले प्रेमको बारेमा परमेश्वरले के सोच्नुहुन्छ, उहाँको पहिलो सोच के छ भन्दाखेरि यही देख्छौँ। अनि त्यहाँबाट चाहिँ हामीले प्रेम के हो भन्ने पनि बुझ्न सक्छौँ। यहुन्ना 17:24 एकचोटि हामी पढ्दैछौँ, आउँला कृपया, हुन त यहाँ फर्केर आउनेछौँ, त्यसैले आउँदा त्यहाँ नराखे पनि ठिकै छ। यहुन्ना 17:24 पढ्छौँ, प्रभु यीशु ख्रीष्ट आफ्नो पितासँग गर्नुभएको यो प्रार्थनामा आफ्नो जनहरूको लागि उहाँले अन्तर्विन्ती गर्नुभएको प्रार्थना छ। अनि उहाँले भन्नुहुन्छ, हे पिता, तपाईँले मलाई जतिजना दिनुभएको छ तिनीहरू पनि म जहाँ छु त्यहीँ मसँगै रहन् भन्ने इच्छा म गर्दछु। र तपाईँले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देख्यो, किनकि तपाईँले मलाई संसारको उत्पत्तिभन्दा पहिले प्रेम गर्नुभयो। प्रभु यीशुले प्रार्थना गर्नुभयो कि उहाँ जहाँ हुनुहुन्छ हामी पनि त्यही हुन सकौँ। यो प्रार्थना पिताले पुरा गर्नुहुनेछ। त्यसैले साँचो विश्वासीहरू, हामी एक दिन स्वर्गमा हुनेछ भन्ने निश्चयता यहाँबाट पनि मिल्छ। त्यसपछि यहाँ उहाँले प्रार्थनामा भन्नुहुन्छ, किन हामीलाई स्वर्गमा हामीलाई लान चाहनुहुन्छ, एउटा कारण यो हो हामीले उहाँको महिमा देख्न सकौँ। प्रभु यीशुको पूर्णतामा हामी उहाँलाई चाहिँ त्यहाँ देख्नेछौँ। अहिले चाहिँ धमिलो देख्छौँ, एउटा ऐनामा हेरे जस्तै, छायामा हेरे जस्तै, एक दिन आम्ने सामने देख्नेछौँ। अनि त्यसपछि उहाँले यहाँ भन्नुहुन्छ, किनकि तपाईँले मलाई संसारको उत्पत्तिभन्दा पहिले प्रेम गर्नुभयो। यहाँ देख्छौँ कि पिताले आफ्नो पुत्रलाई चाहिँ संसार हुनुभन्दा पहिले प्रेम गर्नुहुन्थ्यो। त्यसैले प्रेम भन्ने कुरा गर्दछ, पहिले चाहिँ मान्छे मान्छेको प्रेमको कुरा छैन, मान्छेले परमेश्वरलाई गर्ने प्रेम पनि कुरा छैन यहाँ, परमेश्वरले मान्छेलाई गर्ने प्रेमको कुरा पनि छैन यहाँ, तर पिता परमेश्वरले पुत्र परमेश्वरलाई अनन्तदेखि गर्नुहुने प्रेमको बारेमा यहाँ कुरा छ। यसबाट हामी के देख्छौँ भने परमेश्वर एक हुनुहुन्छ, अर्थात् एउटै स्वभाव छ परमेश्वरको, एउटै जीवन छ परमेश्वरको, एउटै अस्तित्व छ, तैपनि त्यो एउटैमा त्यहाँ तीन व्यक्तिहरू हुन्छ। तीन व्यक्तिहरू यहाँ पिता अनि पुत्र त देखिसक्यौँ, अनि साथै पवित्र आत्मा पनि हुनुहुन्छ। यदि अनि यसरी भनौँ, त्यसैले गर्दा त्यहाँ अनन्तदेखि प्रेम भन्ने कुरा हुन सकेको हो। यदि परमेश्वर त्रिएक नहुँदो हो, त्यहाँ एकमात्र एउटै मात्र व्यक्ति भइदिएको भए कसरी कसलाई प्रेम गर्ने, आफूलाई होइन। परमेश्वर त्रिएक हुनुभएकोले त्यहाँ अनन्तदेखि प्रेम भन्ने सम्भव भयो। परमेश्वरको स्वभावै प्रेम हो। परमेश्वर पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, अनि पुत्रले पितालाई प्रेम गर्नुहुन्छ, अनि यो चाहिँ पवित्र आत्माद्वारा गर्नुहुन्छ। हामीले पूर्ण रूपमा बुझ्दैनौँ, तर बाइबलले यसरी नै उहाँको प्रेम र उहाँको आपसको कारोबारलाई चाहिँ व्यक्त गरेको छ। त्यसैले यसबाट के सिक्छौँ, जुन जुन व्यक्तिहरूले, समूहहरूले, चर्च भन्नेहरूले त्रिएकलाई इन्कार गर्छन्, उनीहरूले परमेश्वरकै स्वभाव र अस्तित्वलाई नै उनीहरूले इन्कार गरिरहेको छ। परमेश्वर प्रेम हुनुहुन्छ, किन, किनभने त्यहाँ पिता अनि पुत्र अनि पवित्र आत्मा हुनुभएको यो हुनुहुन्छ। अनि त्रिएकलाई इन्कार गर्नु चाहिँ परमेश्वरले स्वभाव, जीवन र अस्तित्वलाई इन्कार गर्नु। यीशु ख्रीष्टले यसको बारेमा धेरैचोटि चर्चा गर्नुभयो। युहन्नाको सुसमाचारमा चाहिँ उहाँले 7 पटक परमेश्वरले उहाँलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा गर्नुभयो। योहन्ना 3 अध्यायमा एकचोटि पढौँ। योहन्ना 3:35 योहन्ना 3:35 यसो गरौँ है, तपाईँले पदहरू टिप्न सक्नु सबै म गर्दिनँ। योहन्ना 3:35-5:20 अनि ठिक, अनि त्यसपछि 15:9-10 अनि त्यसपछि 17:23-24-26 मैले चाहिँ ठ्याक्कै यो 7 मात्र भेटेको छु, अनि 7 कम पनि होइन धेरै पनि होइन। 17:23-26 पनि त्यसैले अब त्यसपछि कुनै पनि हेर्नेछौँ, यो पनि हेर्नेछौँ। पिताले आफ्नो पुत्रलाई प्रेम गर्नुहुन्छ भनेको के हो त? त्यो 7 पदहरू पनि बुझिन्छ, हामीलाई धेरै कुरा मद्दत हुन्छ। तर त्यहाँ पदहरूमा जानुभन्दा अगाडि चाहिँ मत्ती मर्कुस लुगामा हिजो हामीले हेरेको थियो, 3 पदहरूलाई याद गरौँ। परमेश्वरले चाहिँ आफ्नो पुत्र, पिताले आफ्नो पुत्रलाई स्वर्गबाट नै उहाँले नाम काढेर उहाँले चाहिँ कुरा गर्नुभएछ, उहाँले चाहिँ आज्ञाकारी भइकन उहाँ बप्तिस्मा लिन जानुभयो, पानीको बप्तिस्मा, हाम्रो जस्तो बप्तिस्मा होइन त्यो। येशु ख्रीष्ट जो बप्तिस्माको पानीबाट निस्किनु भयो, स्वर्गबाट आवाज आएको थियो, पिताले भन्नुभयो यिनी मेरा प्रिय पुत्र हुन्। पहिला सुरु चाहिँ यो यिनी नै मैले प्रेम गरेको व्यक्ति हो, मैले प्रेम गरेको मेरो पुत्र हो यसमा पनि। अनि दोस्रो कुरा त्यहाँ के भन्नुभयो भने अनि मेरो पुत्रसँग म अत्यन्तै के छु, प्रसन्न छु। त्यसैले पहिलो कुरा यो देख्छौँ, प्रेम पिताले पुत्रलाई गर्नु भनेको चाहिँ पुत्रमा अति नै खुसी हुनुहुन्छ, पिता अति नै प्रसन्न हुनुहुन्छ। यसरी उहाँले कसैको बारेमा भन्न पाउनु भएको थिएन, सिद्ध रूपमा उहाँले चाहिँ यसरी कसैको बारेमा भन्न सक्नुहुन्न थियो, उहाँले आफ्नो पुत्रको बारेमा चाहिँ भन्नुभयो। मत्ती 3:16 लुका 3:22 मर्कुस 1:11 हामीले त्यो हेरेका थियौँ। अनि प्रभु येशूले पनि भन्नुभयो कि हो साँच्चै नै म उहाँलाई प्रसन्न तुल्याउँछु, योहन्ना 8:29 योहन्ना 8:29 योहन्ना 8:29 प्रभु येशूले भन्नुभयो अनि जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ, पिताले मलाई एक्लो छोड्नु भएको छैन, किनकि उहाँलाई खुसी पार्ने कुराहरू म सधैँ गर्दछु। यहाँ देख्छौँ कि पिताले पुत्रलाई प्रेम गर्नु भनेको एक चाहिँ पिता र पुत्र, पिता सधैँ पुत्रसँगै हुनुहुन्छ, एक्लै कहिले छोड्नु हुँदैन हुन्न रहेछ। यहाँसम्म पिताको छातीमा अनन्तकालदेखि प्रभु येशु रहनै आउनुभयो। जब यस पृथ्वीमा हिँड्नुभयो पिता आफ्नो पुत्रसँग अत्यन्तै खुसी हुनुहुन्थ्यो, किन? किनकि प्रभु येशूले पितालाई सधैँ नै खुसी पार्ने कुराहरू गर्नुहुन्थ्यो। त्यसरी प्रेम भनेको के हो यसरी सिकाउने हुन्छ हामीलाई। अनि त्यसपछि जब चाहिँ हाम्रो अरू सम्बन्धहरू, हाम्रो परिवारमा, हाम्रो बुवामा, छोराछोरी, जब यो कुराहरू आउँछन्, जब यो हामीले बुझ्छौँ, तब यो नै मापदण्ड हो। यसरी नै परमेश्वरले अरू सबै सम्बन्धहरू भएको चाहनुहुन्छ, यहाँबाट सुरु भएको। अनि त्यसपछि अहिलेको कुरा योहन्ना 3:35 चाहिँ अब हेर्नेछ। योहन्ना 3:35 प्रभु येशूले यहाँ चाहिँ यसरी भन्नुभयो, अथवा यहाँ चाहिँ प्रभु येशूले नभइकन योहन्ना लेखकले चाहिँ यसरी बताउँछ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ। मुख्य कुरा नै यही हो, प्रेम कहाँबाट सुरु हुन्छ पहिला यही नै बुझ्नु पर्यो, यहीँ हेर्नु पर्यो। यहाँ देख्छौँ पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै कुराहरू उहाँको हातमा दिनुभएको छ। यहाँबाट सिक्छौँ कि पिताले पुत्रलाई प्रेम गर्नु भनेको चाहिँ सबै कुराहरू आफ्नो पुत्रको हातमा दिनुहुनेछ, सबै कुराहरू। अनि प्रभु यीशुले त्यही भन्नुभयो, स्वर्ग पृथ्वीमा सारा अधिकार मलाई दिएको छ, मत्ती 28 उहाँ पौडी उठ्नुभएको छ भन्नुभयो। त्योभन्दा अगाडि पनि उहाँले भन्नुभयो सबै न्याय मलाई नै दिनुभएको छ पिताले। अनि हिब्रू 1:3 पनि यो लेखेको छ कि सारा संसारको हकवाला चाहिँ उहाँको पुत्र येशू ख्रीष्ट हो। अर्को कुरा योहन्ना 5:20 हेर, पिताले आफ्नो पुत्रलाई कसरी प्रेम गर्नुहुन्छ, आफूसँग जे जे छ पितासँग सबै थोक चाहिँ पुत्रलाई दिनुहुन्छ। पिताले चाहिँ केही आफूसँग बाँकी राखेर रा, पुत्रलाई चाहिँ म अलिकति दिन्न भन्ने कहिले पनि छैन, सम्पूर्ण नै दिनुहुन्छ। अनि 5:20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ। फेरि प्रभु येशूले भन्नुहुन्छ पिताले मलाई उसका पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै कुराहरू जो उहाँ आफैले गर्नुहुन्छ सो उनलाई देखाउनुहुन्छ, सबै कुराहरू देखाउनुहुन्छ। यसबाट यो देख्छौँ पिताले पुत्रलाई चाहिँ यसरी प्रेम गर्नुहुँदो रहेछ कि कुनै कुरा पनि लुकाएर राख्नुहुन्न आफ्नो पुत्रबाट, कुनै पनि सबै कुराहरू देखाउनुहुन्छ। अब ठ्याक्कै त्यो चाहिँ हामीलाई त्यसरी नै हामीलाई चाहिँ गर्न सक्नुहुन्न परमेश्वर। बाइबलमा लेखेको छ कि त्यहाँ गुप्त कुराहरू छन्, व्यवस्था 29:29 कि त्यहाँ यस्ता गुप्त कुराहरू छन् जुन चाहिँ परमेश्वरले हामीलाई प्रकट गर्नुभएको छैन। गुप्त कुराहरू परमेश्वरले हो, तर पुत्रबाट चाहिँ कुनै कुरा पनि उहाँले चाहिँ लुकाउनु भएको छैन, सबै कुरा देखाउनुहुन्छ। यो चाहिँ उहाँको ईश्वरीय स्वभावको कुरा गरिरहेको छ। पिता अनन्तदेखिको परमेश्वर र पुत्र अनन्तदेखिको परमेश्वर हुन्छ भन्ने कुरा पनि यहाँ देखिएको छ। पुत्र मानिस बन्नुभएपछि उहाँ धेरै हिसाबले सीमितता उहाँले चाहिँ लिनुभयो, सीमित बन्नुभयो, त्यो चाहिँ उहाँको राज्य खुसीमा 33.5 वर्षको लागि। तर पुत्र भन्नाले परमेश्वरको स्वभावको रूपमा पुत्र चाहिँ पितासँग पूर्ण रूपमा बराबर हुन्छ भन्ने कुरा यहाँ देख्छौँ। त्यसैले यहाँबाट पनि ती शिक्षाहरू झुट्टा हुन्, यहोवाका साक्षीहरूले सिकाउने पुरै झुट्टा हो, किनभने उनले परमेश्वरकै अस्तित्व र स्वभावलाई चाहिँ इन्कार गरिरहेको छ जब उनीहरूले चाहिँ त्रि एकलाई इन्कार गर्छ र येशू ख्रीष्टलाई चाहिँ परमेश्वरभन्दा सानो बनाउँछ। देख्दै हुन्छ है, अब कुरा आउँछ हामी चाहिँ कहाँ फिट हुन्छ यहाँ पिता अनि पुत्र, तर हामीलाई किन बताइरहनु भयो कि यो हामीलाई ठाउँ परमेश्वरले भयङ्कर ठुलो दिनुभएको छ, अद्भुत स्थान दिनुभएको छ, त्यो चाहिँ हामी देख्छौँ उहाँको पुत्रमा हो। पुत्रमा पुत्र नपठाइनु भएको भए हामीलाई कुनै पनि ठाउँ हुने थिएन, पिता कहाँ बाटै हुने थिएन। कलसी 1 हामी त्यो हेर्छौँ, कलसी 1 अनि हामी के सिक्दैछौँ भने कुनै पनि कुरा बुझ्नलाई हामीले परमेश्वरबाट सुरु गर्नुपर्छ। प्रेम बुझ्न चाहन्छौँ परमेश्वरबाट सुरु गर्नुपर्छ। हाम्रो मानवीय सम्बन्धहरू कसरी चलाउने, घरमा समस्या भइरहेछ के गर्ने, है मेरो काममा समस्या, कहाँबाट सुरु गर्ने, परमेश्वरबाट सुरु गर्नुपर्छ। अनि त्यसपछि अरू कुराहरू मिल्छ। कलसी 1 हामी पढ्छौँ 13 यहाँ पिताले विश्वास गर्ने एउटा पापीलाई गर्नुभएको ठुलो अनुग्रह देख्छौँ। कलसी एक को बाह्रमा चाहिँ पिताको कुरा छ, बाह्र पद पनि पढौँ। र पितालाई धन्यवाद चढाऊ जसले ज्योतिमा पवित्र जनहरूको पैतृक सम्पत्तिका भागीदार हुनका निम्ति, के हुनका निम्ति, भागीदार हुनका निम्ति। हाम्रो भाग के हो? हाम्रो हामी कहाँ फिट हुन्छौँ? यहाँ भनेको छ हामी चाहिँ ज्योतिमा पवित्र जनहरूको पैतृक सम्पत्तिका भागीदार हुनका निम्ति हामीलाई योग्य बनाउनु भएको छ। अरे हामी त अयोग्यहरू हौ, हामी जन्मेदेखि पापी हौ, हामी नरक जानुपर्ने दोषीहरू हौ, हामी व्यवस्था भङ्ग गर्नेहरू हौ, हामीले परमेश्वरलाई खोजेनौ, हामी परमेश्वरलाई रिस उठाउने कामहरू गरेको थियौँ, हामी आमाको गर्भदेखि नै हामी पापी थियौँ, अनि कसरी हामी परमेश्वरको ज्योतिमा भागीदार भएर बस्नलाई योग्य बनाउनु भयो पिताले? त्यो चाहिँ तेह्र पदमा उल्लेख छ र चौध पदमा उल्लेख छ। यहाँ भने छ जसले अर्थात् पिताले हामीलाई अन्धकारको सामर्थ्यबाट छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नुभएको छ। उहाँमा अर्थात् प्रिय पुत्र येशूमा हामीले उहाँको रगतद्वारा छुटकारा अर्थात् पापहरूको क्षमा पाएको छौँ। यसरी हो हामीले भाग पाएको ज्योतिमा, हामी योग्य बनाएको। अनि याद गर्नुहोस् तेह्र पदमा बताएको छ कि हामीलाई चाहिँ अब एउटा विशेष स्थानमा हामीलाई अवस्थित गरिएको छ। त्यो स्थान के हो, कहाँ हो? यहाँ भनिएको छ यो चाहिँ उहाँको पुत्रमा हो। अनि उहाँको पुत्र मात्र भनिएको छैन, त्यहाँ भनेको छ उहाँको प्रिय पुत्रमा, अर्थात् उहाँको प्रेमको पुत्र अक्षरश त्यसरी भन्न सकिन्छ, उहाँको प्रेमको पुत्रको राज्यभित्र हामीलाई सारिएको छ, हामीलाई सार्नु भयो, सर्नु पर्यो, त्यो बसाइ सर्नु पर्यो हो, ठुलै बसाइ सर्नु पर्यो। हामी कहाँबाट कहाँ, हामी चाहिँ अन्धकारबाट अनि हामी चाहिँ ज्योतिमा, हामी अन्धकारको राज्यबाट यहाँ चाहिँ सामर्थ्य अथवा अधिकार भनेको छ बाट हामी चाहिँ परमेश्वरको राज्यभित्र। यहाँ चाहिँ यसरी बताएको छ कि अन्धकारको सामर्थ्य भन्नाले शैतानको अधिकार र पन्जाबाट हामी चाहिँ प्रिय पुत्रको राज्यभित्र सारिएका छौँ। तपाईँ बसाइ सर्नुभयो? कहिले सर्ने बसाइ सर? हामी काठमाडौँबाट बसाइ सरेर यहाँ चाहिँ चितवनमा बसाइ सरेका छौँ, वडामा गएर सबै हाम्रो कागजात भइसक्यो, है प्रमाणित छ बसाइ सरेको यहाँ। तर योभन्दा 33 वर्ष अगाडि म बसाइ सरेको हो, म चाहिँ यहाँबाट त्यहाँ बसाइ सरेको हो, है म चाहिँ अन्धकारबाट ज्योतिमा बसाइ सरेको हो। केवल मैले चाहिँ येशू ख्रीष्टको सुसमाचार सुनेर विश्वास गरेँ, पुत्रलाई लिएँ अनि पिताले मलाई दिनुभयो, मैले पुत्रलाई लिएँ जसलाई पिताले दिनुभएको थियो उहाँको प्रिय पुत्रलाई, अनि मैले चाहिँ उहाँलाई जब लिएँ पिताले मलाई चाहिँ उहाँको पुत्रमा चाहिँ सार्नुभयो। अब त्यसैले यहाँ देख्छौँ कि परमेश्वरले जुन प्रेम अब उहाँको पुत्रलाई गर्नुहुन्छ त्यो प्रेमको भागीदार म हुन पाएको छु। परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ भनेर म कसरी बुझौँ? यसरी बुझौँ कि उहाँको पुत्रलाई जसरी प्रेम गर्नुहुन्छ त्यसरी त्यही प्रेम चाहिँ मैले अनुभव गर्न सक्छु। अब परमेश्वर पुत्र त होइन तर उहाँको सन्तान चाहिँ भएको छु। यहाँ भिन्नता छ, ख्रिस्त सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सर्वोच्च हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, अनि म त तर म चाहिँ नयाँ जन्मद्वारा उहाँको छोरा हुँ। तपाईँ पनि ज जसले ख्रिस्टलाई आफ्नो मुक्तिदाता भनेर लिनुभएको छ तपाईँ पनि उहाँको पुत्रको राज्यभित्र हुनुहुन्छ होला। त्यसैले परमेश्वरको प्रेमको भागीदार हामी हुन पाएको छौँ। अनि अर्को पनि कलसी एक के अरे एफसी एकमा पनि हामी हेरौँ, एफसी एक अचम्मको सत्यताहरू हुन् यिनीहरू, तपाईँले विचार मनन गर्नुपर्छ, यसलाई सोच्नुपर्छ, सानो सानो शब्दहरू छ तर यसलाई चाहिँ तपाईँ यदि साँचो ख्रिस्टियन हुनुहुन्छ भने तपाईँ के लाग्यो? तपाईले मुक्ति पाउनु भएको छैन भने तपाईको लागि होइन, तपाई त आउनु पर्यो क्रिस्टमा, तपाई पश्चाताप गर्नु पर्यो आफ्नो उल्टो जीवनबाट, झुट्टा कुराबाट। अनि जुन बखत गर्नुहुन्छ तपाईँको लागि यो सत्यताहरू खुल्छ। तपाईँले जब बाइबल पढ्नुहुन्छ उहाँले भन्छ यो पनि मेरै लागि हो, पढ्नुहुन्छ हो यो पनि मेरै लागि हो भन्नुहुन्छ। तर तपाईँले प्रभुलाई विश्वासै गर्नुभएको छैन, नयाँ जन्म पाएको छैन, तपाईँ पढ्नुहुन्छ यस्तो रे यस्तो रे यस्तो रे यस्तो रे यस्तो रे मात्र, रेको रे मात्र हुन्छ तपाईँको लागि। तर तपाईँले चाहिँ मेरै लागि हो भन्न सक्नुहुन्छ। जस्तो कि एफसी एक अध्यायको तिन पदमा यहाँ भनेको छ, हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर र पिता धन्य हो। के गर्नुभयो, किन धन्यवाद पिता हो, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ। मलाई ख्रीष्टमा सबै आशिषहरूले आशिषित पार्नुभएको छ। कुरा त त्यहाँबाट सुरु हुन्छ, प्रभु मलाई खै त खै आशिष दिनुभएको हो, उनीहरूलाई कति आशिष दिनु, मलाई आशिष खै, यो नबुझ्नेले भन्छ, सायद मुक्ति नपाउनेले भन्छ यस्तो चाहिँ। हामीलाई आशिषै आशिष येशु ख्रीष्टभित्र दिएको छ। हाम्रो आत्मिक सम्पत्तिहरू यति धेरै छ, हामीलाई जीवनभर अध्ययन गरेर पनि खोजेर पनि पत्ता लगाउन सक्दैनौँ। अनि यहाँ चार पदमा लेखेको छ यसरी नै, हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौँ भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रीष्टमा सुन्नुभयो। ख्रीष्टमा मलाई पहिले नै उहाँले लेखिसक्नु भयो, योजना गरिसक्नु भयो, म जे जे गर्ने हो सबै येशु ख्रीष्टको कारण, मेरो प्रिय पुत्रको कारण यस्तो 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 गर्छु। मलाई विश्वास गर्नेहरूलाई मेरो प्रिय पुत्रलाई यो संसारमा पठाउने छु, उहिलेदेखिको योजना हो। अनि उहाँले चाहिँ भन्नुभयो ख्रीष्टमा हुनेहरूलाई चाहिँ के गर्छ, पाँच पद, अनि आफ्नो इच्छाको शुभ अभिप्राय अनुसार ख्रीष्ट येशुद्वारा हामीलाई आफ्ना निम्ति पहिले धर्मपुत्रहरू ठहराउनु भयो। उहाँको उहिलेको योजना हो, मेरो जीवनमा चाहिँ 33 वर्ष अगाडि अनुभव गरे हो, तर उहाँको योजनामा चाहिँ यो संसार हुनुभन्दा पहिलेदेखिको योजना हो। अनि छ पदमा अब यहाँ पढ्छौँ, उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति, किन यो सबै गर्दै हुनुहुन्छ, उहाँलाई महिमा दिनलाई, उहाँको प्रशंसा होस् भनेर, उहाँ आफूलाई आफ्नो अनुग्रह हामीलाई दिन चाहनुहुन्छ, उहाँ हामीलाई आशिषले भन्न चाहनुहुन्छ, अनि हामी उहाँलाई प्रशंसा दिन सकोस् भनेर उहाँले आफूलाई प्रकट गर्न चाहनुहुन्छ। त्यसपछि लेखेको छ, जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहण योग्य तुल्याउनु भयो, मलाई ग्रहण योग्य तुल्याउनु भयो, म आफैमा होइन, मैले केही गरिदिएकोले होइन, मैले केही शब्दहरू भनेकोले होइन, अनि मैले केही आज्ञाहरू एक दुईवटा पालन गरेर होइन, मैले केही खल्तीबाट यसो दिएकोले होइन, मैले पसिना चुहाएकोले होइन, मैले यसो केही बाँड्दै हिँडेकोले होइन, होइन, यो सबै चाहिँ पुत्रको कारण हो, उहाँको प्रेमको पुत्र जससँग उहाँ अत्यन्तै प्रसन्न हुनुहुन्छ। त्यसैले छ नि सरल छ कुरा, कि त तपाईँ ख्रीष्टभित्र हुनुहुन्छ त तपाईँसँग जीवन छ, कि त तपाईँ पुत्रभित्र हुनुहुन्न र तपाईँ चाहिँ नाश हुन्छ। पुत्रभित्र छ कि छैन मुख्य कुरा नि, तर मैले खै अलिकति राम्ररी आज्ञा पालन गरेँ भने चाहिँ सायद म स्वर्ग पुग्छु होला। धेरै जसो चर्च जानेहरूको विचारधारा यही नै छ, उनीहरू चाहिँ पुत्रलाई हेरिरहेको छैन जहाँ पिताले हेर्नुहुन्छ, उहाँसँग मात्र खुसी हुनुहुन्छ, तपाईँसँग होइन, मसँग होइन, मेरो प्रिय पुत्रसँग म अत्यन्तै प्रसन्न छु, अनि मेरो पुत्रमा आऊ नम्बर एक, अनि म ग्रहण गर्छु, अनि त्यसपछि मेरो पुत्र जस्तो बनाउँछु म तिमीलाई, अनि मलाई खुसी कसरी पार्ने म सिकाउँछु तिमीलाई। कुरा के हो, पहिला चाहिँ पुत्रभित्र आउनु पर्यो। कहाँ हुनुहुन्छ तपाईँ, धर्मभित्र होइन, चर्चभित्र होइन, बाइबलभित्र पनि होइन, एक प्रकारले बाइबल किनेर बाहिरी रूपमा हुन्छ सबै, बप्तिस्मा भित्र होइन, भेटी दिने भित्र होइन, प्रचारक भएर पनि होइन, पुत्रभित्र छ कि छैन। त्यसैले प्रेम चाहिँ यहाँ परमेश्वरले यसरी सुरु गर्नुहुन्छ, पिताले आफ्नो पुत्रलाई प्रेम गर्नुहुन्छ, अब्राहमले आफ्नो छोरा इसहाकलाई अति नै प्रेम गर्थ्यो, आफ्नो एकमात्र छोरा, एउटै छोरा जसलाई उसले धेरै प्रेम गर्थ्यो, उसलाई चाहिँ अब बलिदान उसले चढाउनु छ। पिताले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई क्रुसमा बलिको रूपमा चढाउने वाला हुनुहुन्थ्यो, चढाइसक्नु भयो 2000 वर्ष भइसक्यो। अब्राहमले मोरिया डाँडा जाँदा त 2000 वर्ष बाँकी नै थियो कल्वरी क्रुसमा स्वर्गीय पुत्र चाहिँ क्रुसमा जान, अनि त्यो कुरा कसको मनमा थियो? परमेश्वरको मनमा थियो, परमेश्वरको मनमा यही नै थियो, उहिलेदेखि थियो। अनि एकजना भेट्टाउनु भयो जो चाहिँ परमेश्वरको मनसँग अलिक मिल्ने खालको, परमेश्वरको साथी भनिएको छ अब्राहमलाई, परमेश्वरले जस्तै सोच्ने, परमेश्वरको जस्तो विचार भएको, अनि अलिक परमेश्वर जस्तै प्रेम भएको एकजना अब्राहम, जसले आफ्नो छोरालाई यति प्रेम गर्थ्यो, तैपनि त्यो छोरालाई बलिदान दिन तयार भयो, जसरी पिताले आफ्नो पुत्र येशू ख्रीष्टलाई चाहिँ यति प्रेम गर्नुहुन्थ्यो, तैपनि उहाँले बलि दिनलाई राजी हुनुभयो। अनि हिजो हाम्रो अध्ययनको लास्टतिर चाहिँ याद गर्नुहोस्, सुलेमान राजा आजभन्दा 3000 वर्ष अगाडि लगभग, दाउदको छोरा सुलेमान अति बुद्धिमानी राजा, अति परमेश्वरद्वारा उसलाई सबै थोक दिएको थियो, किनभने परमेश्वरसँग उसले बुद्धि माग्यो आफ्नो इजरायललाई शासन गर्नलाई, बुद्धि दिनुहोस् भनेको परमेश्वरलाई यति मन पर्यो उसको माग, किन उसले चाहिँ शत्रुको टाउको मागेन, धन सम्पत्ति मागेन, धेरै घोडाहरू, धेरै मिलिटरी मागेन, उसले चाहिँ बुद्धि माग्यो। हामीले चाहिँ के माग्छौँ? उसले चाहिँ परमेश्वरको जनहरूलाई आशिष हुनको लागि उसले बुद्धि माग्दा परमेश्वर यति खुसी हुनु, उसले भने तिमीले ठिक कुरा, राम्रो कुरा माग्यो, तिमीले नमागेको कुरा पनि दिन्छु, अब म तिमीलाई सम्पत्ति पनि दिन्छु, म तिमीलाई सबै शत्रुहरूमाथि अधिकार पनि दिन्छु, पुरै शान्ति दिन्छु, तिमीलाई के दिन्छु दिन्छु। अनि यति भव्य भयो कि सुलेमानको राज्य कि पर परसम्म उसको कीर्ति फैलियो, अनि साउदी अरेबिया, अनि उता टर्की, अनि उता अफ्रिका, अनि उता एसिया, सबै ठाउँमा उसको नाम फैलियो, अनि उसको बुद्धिको बारेमा र उसको राज्यको वैभवको बारेमा सुनेर मान्छेहरू चाहिँ हेर्न आए। त्यत्रो लामो यात्रा त जो कोही गर्न सक्दैन थियो, त्यसैले यात्रा गर्न सक्नेहरू राजाहरू आए, रानीहरू आए, अनि यमेन अथवा सेबाबाट चाहिँ रानी आयो, अनि उसलाई बुझ्न मन लाग्यो, उसलाई जाँच्न मन लाग्यो, यो साँच्चै हो त, साँच्चै सुलेमानसँग यस्तो बुद्धि छ त, मैले सोधेको जुनसुकै प्रश्नको पनि जवाब दिन सक्छ। अनि पहिलो राजा दशरथमा हामीले पढ्यौँ, उसले राजालाई कस्तो खालको प्रश्नहरू सोध्यो अरे, जटिल जटिल प्रश्नहरू, हामीले पनि कहिले काहीँ सोध्छौँ नि एकअर्कालाई जटिल जटिल प्रश्न, यसको जवाब दिन सक्नुहुन्छ भनेर, जटिल जटिल प्रश्नहरू। अनि सुलेमानले चाहिँ एउटा जटिल प्रश्न आयो, ठक्कै जवाब दियो, अर्को जवाब, अर्को प्रश्न लिस्टमा हेर्छ, अर्को ठक्कै जवाब, उसलाई चाहिँ ओहो मलाई रातभरि सोच्न दिनु छ, यो चाहिँ अलिकति गाह्रो भयो, छैन, उसलाई यति सजिलो थियो, कहाँबाट पायो त बुद्धि, परमेश्वरले उसलाई बुद्धि दिनुभयो। हामीले पनि बुद्धि पाउन सक्छौँ, यदि कसैलाई बुद्धिको खाँचो छ भने उसले के गरोस्, परमेश्वरसँग मागोस्, याको बेको पाँच अनि परमेश्वरले दिनुहुन्छ भने छ। अनि जाँच पास भयो, अनि त्यसरी नै हामीले भनेका थियौँ, त्यसरी जाँचिएको थियो त्यो जाँच्ने भन्ने शब्द, अनि परमेश्वरले पनि अब्राहमलाई जाँच्नु भयो, जटिल प्रश्न सोधेर त होइन तर जटिल आज्ञा दिएर। अब एकछिन हामी यसको बारेमा सोच्नेछौँ, आफ्नै छोरालाई होमबली चढाउनु भनेको आज्ञा चाहिँ सजिलो आज्ञा दिनु, यो गाह्रो आज्ञा दिनु। यसबाट हामी के सिक्छौँ भने, एउटा व्यक्तिको विश्वास अथवा उसको विश्वास योग्यता चाहिँ साँचो छ कि छैन भनेर जाँचिनलाई त्यहाँ जाँच चाहिन्छ, तर सजिलो जाँचले नै त्यो पूर्ण रूपमा जाँचिँदैन, किनभने सजिलो आज्ञा पालन गर्न त सजिलै छ, सजिलो प्रश्नको जवाब दिन पनि सजिलै छ, तर जब आज्ञा गाह्रो हुन्छ, परिस्थिति जब कठिन हुन्छ, जब अवस्था गाह्रोमा पनि हामी आज्ञा पालन गर्छौँ, त्यो चाहिँ प्रमाण हो कि यो मान्छे विश्वासयोग्य छ। एक्चुअली पहिलो तिमोथी 3 अध्यायमा मसँग पढ्दा हुन्छ, बाइबलमा बताएको छ कि परमेश्वरको महान कामको लागि उहाँले विश्वासयोग्य भण्डारीहरू र कामदारहरू खोज्नुहुन्छ। उहाँले विश्वासयोग्य एल्डरहरू अर्थात् पास्टरहरू खोज्नुहुन्छ जसलाई उहाँले यो दान दिन सक्नुहुन्छ र उनीहरूलाई प्रयोग गर्न सक्नुहुन्छ। उहाँले विश्वासयोग्य डिकनहरू अथवा सेवकहरू खोज्नुहुन्छ। उहाँले विश्वासयोग्य पुरुषहरू, स्त्रीहरू, युवकहरू, बाबुहरू, नानीहरू खोज्नुहुन्छ जसलाई चाहिँ उहाँले चाहिँ आफ्नो भाँडाको रूपमा प्रयोग गर्न चाहनुहुन्छ, जसलाई जिम्मा दिन सक्नुहुन्छ। पहिलो तिमोथी 3:10 तर यहाँ परमेश्वरले एउटा निर्देशन दिनुभएको छ, मण्डलीमा कसैलाई जिम्मा दिनु अगाडि उसलाई जाँच्नुपर्छ भनेर चाहिँ भन्नुभएको छ। कुनै एउटा जिम्मेवार पदमा कसैलाई दिनु अगाडि पहिलो तिमोथी 3:10 भन्छ, यहाँ चाहिँ डिकनहरूको सवाल हो तर यो सिद्धान्त सबैलाई लागू हुन्छ, तर उनीहरू पनि पहिले जाँचियो, पहिले जाँचियो भनेको पहिले प्रमाणित गरियो, त्यसपछि निर्दोष पाइयो भने उनीहरूले सेवकको काम गरून् होइन त। त्यसैले मण्डलीमा हामी के गर्छौँ, हामीले यसो गर्छौँ, हामी चाहिँ हरेक मण्डलिक सभामा हामी विश्वास योग्य भएर सुरु गर्छौँ, त्यहाँबाट सुरु गर्छौँ, जाँचिनु भनेको त्यहाँबाट जाँचिन्छ। अनि तपाईँको मण्डली सभामा आउने विश्वास योग्यताको बारेमा के कसैले यसरी भन्न सक्छ, ओहो त्यो फलाना त कहिले छुटाउँदैन, सङ्गति कहिले छुटाएको थाहा छैन मलाई, त्यस्तै इमर्जेन्सी पर्यो, गाडी पाइएन, त्यस्तै भयो भने मात्र। अनि त्यो मान्छे चर्चमा आएन भने त बिरामी भएकै हुनुपर्छ, ग्यारेन्टी। त्यस्तो विश्वास योग्यता छ तपाईँको, आएन भने त्यो मान्छे बिरामी भयो, कि त खुट्टा भाँचियो, कि त अल्सर भयो, कि त एपेन्डिक्स भयो उसको, तपाईँको विश्वास योग्यता त्यस्तो भएको थाहा हुन्छ। यहाँबाट सुरु हुन्छ प्रियहरू। अर्को चाहिँ हामी विश्वास योग्यता मण्डली सभामा आएर मात्र होइन, तर समयमा आएर, समयमा आउनु र नआउनु फरक छ कि छैन होला, त्यसो विचार गर्छ। तपाईँले चाहिँ एउटा ठुलो अफिसमा जागिर पाउनु भएछ अनि तपाईँ चाहिँ अब समयमा जानुहुन्छ कि जानुहुन्न होला, तपाईँहरू जो जो अफिसमा काम गर्नुहुन्छ अवश्य तपाईँहरू अफिसमा टाइममा जानुहुन्छ, किनभने गएन भने के हुन्छ होला, होइन, जागिर मुक्त हुन्छ, जागिरबाट निक्लिनु पर्छ। अब परमेश्वरको काम चाहिँ त्योभन्दा सानो काम हो, त्यसो भए उहाँको मिटिङमा आउनु, उहाँको मिटिङ हो यो, उहाँको कुरा सुन्नलाई हो, अनि हप्ताभरि चाहिँ उहाँको लडाइँ गर्ने हो, उहाँको सेवा गर्ने हो, यहाँ त मिटिङ हो, यहाँ त तालिम हो, यो आधारभूत कुरा हो। अनि छ नि, यदि कुनै त्यस्तो इमर्जेन्सी पऱ्यो, कुनै सङ्कटकाल के भन्छ त्यसलाई, आकस्मिक कुरा आइपुग्यो तपाईँको जीवनमा भने कृपया हामीलाई फोन गर्नुहोस्, त्यो चाहिँ तपाईँको जिम्मेवारी हो वास्तवमा। किन? किनभने हामी मण्डली अगुवाहरूलाई चाहिँ परमेश्वरले फेरि अर्को जिम्मा दिनुभएको छ, के जिम्मा, तपाईँहरूको देखरेख गर्नु। अब एक्चुली हेर्नुहोस् त, हिब्रू 13 अनि 17 13:17 हामी पढ्छौँ, तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर र आफूलाई उनीहरूको अधीनतामा सुम्प। किन अगुवाहरूको आज्ञा पालन गर्ने, किन अगुवाहरूको अधीनतामा सुम्पने, किनकि हिसाब दिनुपर्नेहरूले जस्तो गरी उनीहरू तिमीहरूका प्राणहरूका निम्ति जागर हुन्छन्, किनभने उनीहरूले हिसाब दिनुपर्छ उनीहरुले चाहिँ प्राणहरुको हिसाब दिनुपर्छ। उनीहरुले चाहिँ जागो रहेर यो काम गर्नुपर्छ र यो काम उनीहरुले दुःख मान्दै होइन तर आनन्द साथ गरेर। अर्थात यहाँ चाहिँ यो सब सुमधुर प्रकारले चाहिँ एउटा स्थानीय मण्डली चलेको चाहन्छ, मिलापमा, प्रेममा, अधीनतामा, नम्रतामा, सबै प्रभुको अधीनमा हो। अगुवाहरूको आज्ञा पालन गर्ने भनेको चाहिँ के होइन भने चाहिँ अगुवाले आफ्नो इच्छा अनुसार भनेको कुरा मान्नुपर्छ भन्ने होइन। अगुवाले केवल परमेश्वरको इच्छा सिकाउनु पर्छ, परमेश्वरको इच्छा मात्र उसले सल्लाह दिनुपर्छ। आफ्नै चाहिँ होइन, आफ्नै कुनै गर्दैछ भने उसले भन्नुपर्छ, यो चाहिँ मेरो आफ्नो मात्र विचार हो है भन्नुपर्छ त्यहाँ। जब परमेश्वरको वचनको कुरा छ, उसले परमेश्वरको वचनको कुरा यो यो तपाईँले मान्नै पर्छ। यहाँ भनिएको छ मेरो भनाइ होइन, यो मेरो आज्ञा होइन, यो परमेश्वरको आज्ञा हो। अनि परमेश्वरले मण्डलीमा चाहिँ यस्तो खालको सुमधुर सम्बन्ध अगुवाहरू विश्वासीहरू भएको चाहनुहुन्छ। अनि यसको लागि चाहिँ एउटा व्यवहारिकताको कुरा हो कि जब हामी आउन सक्दैनौँ, हामीले कोही न कोहीलाई खबर गर्ने, कोही न कोही भाइहरूलाई होइन मलाई नै गर्नुपर्छ भन्ने हुन्छ नि, कोही न कोहीलाई खबर पुगोस् अनि हामी प्रार्थना गर्न सक्छौँ। जस्तो कि अस्ति नै यहाँ रमा बहिनीले फोन गर्नुभयो, गाडी नै पाइएन, गाडी नै पाएन, गाडी नै पर्खिरहेको थिएँ, गाडी पाएन, अनि हामीलाई सजिलो भयो अब के भएको रहेछ भने, नत्र भन्छ ओहो के भयो कि किन आएन, जानुपर्ने हो कि। अनि त्यसपछि चाहिँ त्यसरी यो संसारको साधारण कुरा हो, त्यसैले यसो गर्नुहोस्। अनि हामीले चाहिँ तपाईँहरूको आत्मिक रूपमा हामीले देखरेख गर्नुपर्ने जिम्मा हामीले जवाब दिनुपर्छ प्रभुलाई, अनि हामीलाई सहायता हो, यो चाहिँ सहायता हो। अनि परमेश्वरले के चाहनुहुन्छ भने, अनि हामी यहाँ के गर्न चाहिरहेछौँ भने मण्डलीमा यहाँ नारायणघाट चर्च कुरा गर्दैछु अहिले, कि हामी चाहिँ सबैजना जो जो जस्तै बत्तिसमा हामीले लिएको छौँ, बाइबलीय बत्तिसमा मुक्ति पाएर नै साँच्चै बत्तिसमा लिएको, हामी चाहिँ एउटा करारमा हामी आपसमा बाँधिन चाहन्छौँ, एउटा स्वतन्त्र रूपले, एउटा करार जबरजस्ती होइन तर स्वतन्त्र रूपले, कि हामी चाहिँ मिलेर यो स्थानीय मण्डलीमा चाहिँ औपचारिक रूपमा हामी सदस्यहरूको रूपमा चाहिँ आफूलाई अर्पण गर्छौँ, हामी यो अनुसार चल्न तयार छौँ भनेर चाहिँ। तर यदि तपाईँ अहिले नै विश्वासयोग्य हुनुहुन्न, सभाहरूमा यस्तो सानो कुराहरूमा तपाईँ त्यो करारमा चाहिँ सदस्यतामा जोइन गर्न पाउनुहुन्न, त्यो त सिम्पल कुरा हो, खालि हाम्रो यहाँ सङ्ख्या बढाउनुमा त छैन, हामी बरु थोरै हौ, हामी चाहिँ विश्वासयोग्यहरू एक मनसार हामी प्रभुको सेवा गर्न चाहन्छौँ। तपाईँ आउन सक्नुहुन्छ, प्रभु उस पनि लिन सक्नुहुन्छ साँचो विश्वासी हुनुहुन्छ भने, तर सदस्य चाहिँ बन्न पाउनुहुन्न यदि तपाईँको विश्वासयोग्यता भने हामीलाई प्रश्न छ भने। अनि अर्को कुरा चाहिँ, यदि एउटा व्यक्ति सदस्य भयो है तर उसको के भन्छ त्यसलाई उसको सभामा आउने कुरा चाहिँ कहिले विश्वासयोग्य छ कहिले विश्वासयोग्य छैन है, अब चाहिँ अनियमित छ भने के अरे सदस्य बन्न पाउँदैन। हामीले करारै त्यस्तै तरिकाले आपसमा बाँध्न लाग्यो, त्यसले मलाई पनि बाँध्छ तपाईँलाई पनि बाँध्छ, उत्तिकै हामी चाहिँ त्यो करारमा चाहिँ हामी विश्वासयोग्य हुनुपर्छ। हामी चाहिँ गम्भीर हुन चाहन्छौँ परमेश्वरको कुराहरूमा, किनभने एक कुनै घडी प्रभु आउनुहुन्छ अनि मैले त छिटो हिसाब दिनुपर्छ मेरो, अन्त मैले दिनुपर्छ त मैले हिसाब, अनि त्यसैले गर्दाखेरि हामी चाहिँ कुनै पनि एउटा धार्मिक खेल खेल्न चाहँदैनौँ, हामी चर्च खेल्न चाहँदैनौँ, हामी चाहिँ प्रभुको सेवा गर्न चाहन्छौँ, हामी बाइबलमा जे छ त्यही गर्न चाहन्छौँ, हामी अरू चर्चलाई हेर्न चाहँदैनौँ, हामी प्रभुको वचनलाई हेर्न चाहन्छौँ, हामीले असल नमुना चाहिँ पछ्याउन चाहन्छौँ, हामी असल नमुना हुन चाहन्छौँ। अनि विश्वासयोग्यता सभामा उपस्थित र साथै दिने कुराहरूमा पनि हो, दिने कुराहरू अहिले भर्खर हामी चाहिँ प्रभुको कामलाई भनेर दियौँ। अब्राहमले कति दिएको थियो यसो सम्झाउँदा, अस्ति नै अध्ययन गरेको थियो तर त्यसलाई अलिकति राम्रोसँग अध्ययन गर्न बाँकी नै छ, उत्पत्ति 14 अध्यायमा सुभाइ धेरै ठुलो सम्पत्ति भएको थियो है, चारजना राजाहरूलाई उसले चाहिँ जितेर आएको थियो, प्रभुले विजय दिनुभएको थियो, अनि उसले कति भागको कति भाग दिएको थियो याद छ कसैलाई? उसले दस भागको एक भाग दिएको थियो उहिले अब्राहमले, त्यो पनि एउटा मेलकिसेदेकलाई। हामीले त प्रभु येशूलाई दिने हो, यरुशलेमको पुजारीलाई होइन, हामीले दिने चाहिँ महान पुजारी प्रभु येशू ख्रीष्टलाई हो। के हामी त्योभन्दा कम दिने त? विश्वास योग्यता भनेको यसरी थाहा हुन्छ, प्रभुले त्यसरी हेर्नुहुन्छ। अनि हरेक दिन अनि थुप्रै अरू कुराहरू भन्न सकिन्थ्यो। अब हामी चाहिँ किन यस्तो गर्ने? हामी के यो गाह्रो बनाउनु खोजे? होइन, यो एकदम आधारभूत कुरा हो, यो सिम्पल कुराहरू हो। क ख ग भन्ने कुराहरू यो चाहिँ हामी उहाँको मण्डली हो, अनि हामी चाहिँ उहाँको मण्डली भएको उहाँको मापदण्ड बुझ्नुहुन्छ, उहाँको गज अनुसार उहाँको नाप अनुसार हामीले आफूलाई नाप्नु पर्यो त मिलेन हो, हामी माथि ताप्नु पर्यो। हामीले एकअर्कालाई हेऱ्यो भने चाहिँ मिलेछ उत्रै छ, हामी सब मिलेछ। त्यसरी हेऱ्यो भने त कहिले पनि हामी चाहिँ प्रभुको मण्डलीको रूपमा जानु पर्दैन। हामी चाहिँ उहाँलाई हेऱ्यो भने उहाँभन्दा एकदम माथि छ, त्यसैले उहाँको वचन अनुसार हेऱ्यो भने हामी चाहिँ माथि माथि ताकिरहेको हुन्छौँ। कहिले पनि हामी आइपुग्यौँ अब भनेर हामी सन्तुष्ट हुँदैनौँ, यो राम्रो खालको असन्तुष्ट हो, असन्तुष्टता हो। आफ्नो आत्मिक जीवनमा चाहिँ म त एकदम अब भइसकेँ अब भन्न थालेपछि चाहिँ त्यो चाहिँ नराम्रो हो। तर जब हामीलाई चाहिँ तृष्णा भइरहेको छ, ओ म जस्तो हुनुपर्ने त्यस्तो छैन, म किन यहाँ अझ बत्ती हुनुपर्ने किन भएको छैन, त्यो प्रश्न गर्नु ठिक छ, त्यो कुराहरू ठिक छ। प्रभुले एउटा चूर्ण र नम्र हृदयलाई चाहिँ सिकाउन सक्नुहुन्छ। अब हामी फर्केर जाउँ है, यहाँ चाहिँ उत्पत्ति 22 परमेश्वरले जाँच्नु भयो, गाह्रो जाँच दिनुभयो, सजिलो सजिलोबाट सुरु गर्नुभयो, गाह्रो जाँच दिनुभयो। अब्राहमको के जाँच दिनु थियो? हामीले भन्यौँ उसको नम्बर एक प्रेमलाई जाँच दिनु थियो। अनि उहाँले के भन्नुहुन्छ यहाँ दुई पदमा? उसलाई आफ्नो प्यारो छोरा इसाकलाई लिएर कुन ठाउँमा जाऊ भन्नुभएको थियो? दाजुभाइहरू पछाडितिर कसैले भन्नुहोस् त, कुन ठाउँमा जाऊ भन्नुभएको थियो? मोरिया डाँडा। अब कहाँ हो त्यो? अब्राहम कहाँ थियो त्यो बेलामा? दिदी बहिनीहरू, यो आज्ञा पाउँदा अब्राहम कहाँ थियो? इजरायल भन्यो भने त पास हुन्छ, तर अलिकति अझ अझ हजुर दाजुभाइहरू, बेर्सिबा कहाँ हो त्यो? त्यो चाहिँ इजरायलको चाहिँ दक्षिण भागमा हो। यसरी सम्झन सकिन्छ, इजरायल चाहिँ उत्तर र पूर्व गरेर चाहिँ अवस्थित छ, जस्तो नेपाल चाहिँ पूर्व र पश्चिम छ, मेची महाकाली भन्छ नि हामीले चाहिँ, तर इजरायलमा चाहिँ मेची महाकाली भनेको दानदेखि बेर्सिबा, उत्तरदेखि दक्षिण, दानदेखि बेर्सिबा भनेपछि चाहिँ पुरा इजरायल भन्ने मानिन्थ्यो पहिला हाम्रो मेची महाकाली भनेको। त्यसैले अब बेर्सिबाबाट उमोरिया डाँडा जानु छ, अब कता हो त्यो? त्यो चाहिँ अलिक मासतिर अनि डाँडा उक्लिनु पर्यो, अनि अलिक दायाँतिर लाग्नुपर्छ, पूर्वतिर है, पहिला ऊ बसेको ठाउँ भएर झन्डै झन्डै भएर जानुपर्छ। ऊ पहिला कहाँ बस्थ्यो? 20-22-25 वर्ष कहाँ बसेको थियो? दिदीबहिनीहरू थाहा छ, सम्झन राम्रो यो ठाउँहरू पनि दाजुभाइहरू हजुर, कना अन्त कना हेब्रोन है। अनि यो ठाउँहरूको हामीले चाहिँ याद गर्छ भने महत्त्वपूर्ण कुराहरू आउन थाल्छ यही ठाउँहरूको विषय। अनि हेब्रोन हुँदै जानुपर्छ, अनि त्यसपछि चाहिँ यरुसलेम भन्ने ठाउँ छ। यरुसलेम डाँडै डाँडाहरू छन्, अनि यरुसलेमको डाँडाहरूमध्ये एउटा डाँडाको नाम चाहिँ हो मोरिया डाँडा। मोरिया डाँडा त्यहाँ पछि अलिक तल एउटा घडी पनि छ, त्यसलाई पछि सियोन भन्ने डाँडा दिन्छ, नाम दिन्छ। सियोन फरको मोरिया फरको यरुसलेम चाहिँ जम्मै हो। एक्चुअली दोस्रो इतिहासको 3 मसँग पठाउनुहोस्, दोस्रो इतिहास 3:1 अनि दोस्रो इतिहास 3:1 म पढ्छु। बाबा सुलेमानले यरुशलेममा मोरिया पहाडमा देख्ने भयो है। यरुशलेम अलि ठुलो भयो, त्यसमा एउटा पहाड मोरिया पहाडमा जहाँ परमप्रभु तिनका पिता दाऊद कहाँ देखा पर्नु भएको थियो। अर्थात् ती यबुसी ओर्नानको खलामा दाऊदले तयार पारेको ठाउँमा परमप्रभुको भवन बनाउन सुरु गरे। यहाँ देख्छौ कि मोरिया डाँडा भनेको चाहिँ यरुशलेममा हो, कति पर हो, बेर्सिबाबाट गुगल म्यापबाट हेऱ्यो भने चाहिँ बेर्सिबामा राखेर यरुशलेम पाक्यो भने चाहिँ लगभग 90 किलोमिटरको दूरी देखाउँछ गुगल म्यापले, अनि 18-19 घन्टाको हिँडाइ भनेको छ। अनि भनेपछि हामी नारायणघाटबाट हेटौँडा पुग्नु पर्यो, 76 किलोमिटर हो होइन, त्यसपछि अझ निगुवा टार जाउँ है 16 किलोमिटर, अनि यहाँ चाहिँ लगभग 90-92 किलोमिटर हुन्छ। त्यसैले यहाँदेखि निगुवा टार रहेछ तपाईँहरू त्यहाँदेखि आउनेहरूलाई सजिलो, तर यता पश्चिमतिर आउनेहरूलाई चाहिँ यहाँदेखि अब बढ्दघाट चाहिँ 77 किलोमिटर हो, 14 किलोमिटर थपेपछि रामनगर आउँछ, लगभग त्यत्तिकै दूरी हो है बेर्सिबादेखि चाहिँ मोरिया। प्रश्न उठ्छ, अब्राहमलाई किन यति पर पठाउनु भएको यो कामको लागि, किन यति पर? परमेश्वरले कुनै पनि काम बिना योजना बिना अर्थ त्यत्तिकै गर्नुहुन्न, दुःख दिनुहुन्न, उहाँको जहिले पनि उद्देश्य छ, एउटा कारण छ। अनि यही हामीले देख्छौँ कि परमेश्वरको योजना थियो, उहाँको मनमा चाहिँ जहिले पनि उहाँको प्रिय पुत्र छ, उहाँको छातीमै छ, उहाँको योजनामा छ कि मेरो प्रिय पुत्रलाई एक दिन चाहिँ यो संसारको मुक्तिदाता हुनलाई पठाउँछु, अनि संसारको मुक्तिदाता हुनलाई चाहिँ मेरो प्रिय पुत्रले आफैलाई शरीरमा बलिको रूपमा चढाउने छन्, अनि मर्नुपर्ने हुनेछ मेरो पुत्र। अब मेरो पुत्र कहाँ मर्ने हो, कहाँ बलि भएर मर्ने हो? अनि परमेश्वरको योजना पहिल्यैदेखि थियो मोरिया डाँडामा, यरुशलेम, गोलगोथामा, कलबरीमा एउटै ठाउँ। अनि त्यसैले अब्राहम बेर्सिबामा थियो, तर परमेश्वर सोच्दै हुन्छ जहाँ मेरो पुत्र एक दिन संसारको लागि मर्नुहुन्छ त्यही नै मेरो साथी अब्राहम, म जस्तै अलिअलि साथी अब्राहमको छोरा पनि त्यही बलि चढाउनलाई म पठाउनेछु। अब्राहम मोरिया डाँडामा जाऊ, त्यहाँ गएर चाहिँ छोरालाई बलि चढाऊ। त्यसैले यो पुरै घटना चाहिँ हामी के देख्छौँ भने कलबरी क्रुसको तस्बिर हो, उत्पत्ति 22 चाहिँ गल्गोथा डाँडाको छाया फोटो पूर्व तस्बिर हो, भविष्यवाणी हो। त्यसैले यो चाहिँ एउटा जाँच थियो अब्राहम परमेश्वरलाई कति प्रेम गर्छ भन्ने जाँच। अनि यो पढेर चाहिँ हाम्रो मनमा यस्तो हुनुपर्छ, ए परमेश्वर म पनि तपाईँलाई यसरी प्रेम गर्न सकौँ, मैले प्रेम गर्ने यो छ यो छ त्यो छ त्यो छ, मेरो प्रिय कुराहरू मेरो बहुमूल्य चिजहरू व्यक्तिहरू योजना यस्तो छ, तर यिनीहरूभन्दा म तपाईँलाई बढी प्रेम गर्न सकौँ, म मेरो पुरा हृदयले प्रेम गर्न सकौँ, म मेरो पुरा प्राणले प्रेम गर्न सकौँ, मेरो पुरा मन र बलले प्रेम गर्न सकौँ। कहिले त्यसरी प्रार्थना गर्नुभएको छ तपाईँले? छैन भने गएर गर्नुहोस् न, दिदीदेखि भन्नु प्रभु मलाई चाहिँ त्यसरी तपाईँलाई प्रेम गर्न सकौँ, किनभने तपाईँ योग्य हुनुहुन्छ, तपाईँले मलाई जीवन दिनुभयो, मलाई बनाउनु भयो, मलाई सास दिनुभयो, मलाई दृष्टि दिनुभयो, म कानले सुन्न सक्छु, मलाई प्राण दिनुभयो, आत्मा दिनुभयो, अझ तपाईँ आउनुभयो मेरो लागि क्रुसमा मर्नुभयो, मलाई नरकको कुण्डबाट आगोको झिलबाट बचाउनलाई तपाईँ मेरो लागि मर्नुभयो, तपाईँ योग्य हुनुहुन्छ मेरो प्रेम पाउनलाई, तपाईँले मलाई पहिला प्रेम गर्नुभयो, त्यसैले तपाईँलाई पूरा हृदयले प्रेम गर्न तपाईँ योग्य हुनुहुन्छ। आइजक वाट्स भन्ने एकजना चाहिँ विश्वासी थिए, सन् 1674 जन्मेर 1748 उनको मृत्यु भयो बेलायतमा अथवा युकेमा, आइजक वाट्स। अनि उनले 750 भजनहरू लेखे, अनि उसले प्रभुको जनहरूलाई सहायता हुने किताबहरू लेखे, प्रचारहरू गरे। तर किताबहरू भन्दा किताबहरू मसँग दुईवटा किताब छ, तर उसको भजनहरू चाहिँ सबभन्दा उसलाई चिनाउने भएको छ। आइजक वाट्सले लेखेको भजन भनेपछि कति वर्ष अगाडि थियो, 350 अगाडि लेखिएको भजन हाम्रो भजन किताबमा पनि छ। हुन त उनले अङ्ग्रेजीमा लेखे, हामीसँग नेपालीमा अनुवाद गरिएको छ। अनि प्राय जसो अनुवाद चाहिँ कहिले पनि मौलिक रचना जस्तो त हुँदैन, प्राय जसो होइन। अनि एउटा भजनमा उनले यसरी व्यक्त गरे, आइजक वाट्सले भने, जगत संसार मेरै भएको भए पनि, सारा संसार मेरै भएर मैले तपाईँलाई दिन सकेको भए पनि, त्यो त थुप्रै हो है, जगत संसार मैले दिन सके त्यो पनि तुच्छ दान हुन्थ्यो, तुच्छ सानो केही न केहीको दान हुन्थ्यो, जगत संसार मैले दिन सके त्यो पनि तुच्छ दान हुन्थ्यो, ईश्वरीय उदेकको यस प्रेमले। भनेको उसले भन्दैछन्, पिताले आफ्नो पुत्रलाई यति प्रेम गर्नुहुन्थ्यो, तैपनि उहाँले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो कि म उहाँमाथि विश्वास गरेर नष्ट नहोस् भनेर र मैले अनन्त जीवन पाओस् भनेर। अनि आइजक वाट्सले चाहिँ यसलाई चाहिँ ईश्वरीय प्रेम भन्दैछ, यो उदेकको प्रेम भन्दैछ। अनि उदेक हो, ईश्वरीय हो। अनि उसले भन्छ, ईश्वरीय उदेकको यस प्रेमले माग्छ, त्यो प्रेमले माग्छ, के माग्छ, उसले भन्छ, माग्छ सम्पूर्ण हृदय मेरो। त्यो भजन गाएर हामी यो सबै राख्न सक्छौँ कि है, अगुवाई गर्दैन है तपाईँले
भजन नम्बर 56 पढ्नुहोस्।